की नामजदगी कंफर्म होनी है, जिसके ऊपर बहुत से लोग रिपब्लिकन पार्टी के भी मुत्तफिक नहीं हैं। कल हमारी मुलाकात हुई एक पाकिस्तानी अमेरिकन से, जो कि रिपब्लिकन पार्टी के हामी रहे हैं और रिपब्लिकन पार्टी को वोट करते रहे हैं, लेकिन इस मरतबा डोनाल्ड ट्रंप के बतौर उम्मीदवार सामने आने के बाद अब इस बार इस इलेक्शन में वो नहीं उनको वोट करना चाहते। तो रिपब्लिकन पार्टी मुंतसिम है, रिपब्लिकन पार्टी के बहुत अहम लोग इस वक्त मीडिया के ऊपर इंटरव्यूज दे रहे हैं और तनकीद कर रहे हैं जिस तरीके से कन्वेंशन के अंदर जो दो दिन की जो कार्रवाई हुई है, जो तकारीर हुई है उनके अंदर। पहले दिन तो जैसे कि हम सब जानते हैं डोनाल्ड ट्रंप साहब की अहलिया ने खिताब किया था और उसने उनकी उनकी तकरीर के ऊपर ये इल्जाम आयद किया गया कि उनकी तकरीर में बहुत सी ऐसी लाइंस थी जो कि मिशेल ओबामा की तकरीर जो उन्होंने 2008 के कन्वेंशन में की थी उससे ली गई थी। और उसके अगले दिन से अब ट्रंप कैंपेन के जो 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 लोग हैं वो उन इल्जाम का दफा करने की कोशिश कर रहे हैं कि नहीं ऐसा नहीं हुआ। कल जो रात को जो स्पीचेस हुई हैं जिनमें डोनाल्ड ट्रंप के बेटे ने बहुत अच्छी तकरीर की, डोनाल्ड ट्रंप जूनियर ने बहुत एक इम्प्रेसिव तकरीर थी वो, और शायद जो और ऐसा लग रहा था और ये कहा जा रहा है और बहुत से जो जो माहरीन हैं वो भी कह रहे हैं कि उनकी अपनी तकरीर जो डोनाल्ड ट्रंप के साहबजादे की तकरीर थी वो ज्यादा प्रेजिडेंशियल लग रही थी, वो ज्यादा कंट्रोल में लग रहे थे। उनकी बेटी ने उनकी अपने फादर अपने वालिद की एक बहुत सॉफ्टर इमेज दिखाने की कोशिश की। मुनकसिम जो नजर आ रही है पार्टी उसकी उसका जो ये सवाल है इसका जवाब हम भी ढूंढने की कोशिश कर रहे हैं। मुंतसिम है, बहुत से लोग नहीं आए, बहुत से रिपब्लिकन जो जो साबिक सदूर हैं वो शिरकत नहीं कर रहे, लेकिन जो डोनाल्ड ट्रंप के हरीफ थे आज वो अहम जो उनके हरीफ रहे हैं अब तक वो खिताब करेंगे, वो इंडोर्स करेंगे डोनाल्ड ट्रंप को या नहीं, लेकिन क्योंकि वो रिपब्लिकन पार्टी की यूनिटी को बरकरार रखना चाहते हैं तो रिपब्लिकन पार्टी ने अगर एक अपने सदारती उम्मीदवार को नामजद कर दिया है, वोट हो गए हैं तो उसके ऊपर जाहिर है पार्टी को अपनी यूनिटी दिखानी है और उसके लिए वो सब लोग आकर उनकी हिमायत में तकरीर भी करेंगे, क्योंकि कल नवंबर के इंतखाबात के अंदर उनके उम्मीदवार जो कि पार्टी के कंफर्म उम्मीदवार हैं उनको वोट मिले।
जी बिल्कुल, जैसे कि हमने पहले भी जिक्र किया कि बहुत सारे उनके ऐसे उम्मीदवार जो सदारती दौड़ में उनके मुखालिफ थे, एक दूसरे के खिलाफ सख्त जाहिर रिमार्क्स भी दे रहे थे, वो यहाँ पे सपोर्ट करते हुए भी नज़र आ रहे हैं। मैं जानना ये चाहूँगा दबिंदा, हर इलेक्शन कैंपेन में कोई ना कोई स्लोगन, कोई ना कोई नारा ऐसा सामने आता है जिसको फिर वो पूरे इलेक्शन कैंपेन में इस्तेमाल किया जाता है और उसके ऊपर वो बुनियाद होती है। अगर हम सदर बराक ओबामा का यस वी कैन देखें, अभी कोई ऑफिशियल अनऑफिशियल स्लोगन सामने आ रहा है?
अभी कोई अनऑफिशियल और ऑफिशियल स्लोगन ऐसा सामने नहीं आया जो स्टैंड आउट करे, जिसको कहा जाए कि ये स्लोगन है जिसके ऊपर अब रिपब्लिकन पार्टी अपनी कैंपेन अगली जो है वो बेस करेगी। इस वक्त रिपब्लिकन कैंपेन जो ट्रंप साहब की कैंपेन है वो लोग जो जिसको कहते हैं हर बार हर रोज की जो प्रोसीडिंग है उसमें अगर कोई जो जिसको कहते हैं गलती हो जाती है तो उसको अगले दिन उस आग को बुझाने की कोशिश करते हैं जो उसके ऊपर तनकीद हो रही होती है। फिलहाल तो ये है कि क्योंकि तनकीद कहीं ना कहीं कोई ना कोई ऐसी चीज हो रही है जिसकी वजह से तनकीद उन पर बहुत होती है हो रही है, जैसे मेलानिया ट्रंप की तकरीर के बाद हुआ, तो वो ये कोशिश ये कर रहे हैं। कल रात को जो स्पीचेज हुई उनके अंदर सारा जो फोकस था जिसको कहते हैं तनकीद का जो 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 तमाम रुख है वो अब हिलरी क्लिंटन की तरफ मोड़ दिया गया है कि वो ये नहीं कह बताना चाहते कि हम क्या करेंगे या हमारा क्या एजेंडा है या हम किस तरह अमेरिका को आगे लेकर जाएंगे या हम क्या हमारा क्या अल्लाह अमल होगा, क्या हमारे पास प्लान है। वो अपना फोकस हिलरी क्लिंटन के ऊपर कि वो किस तरह नहीं समझते कि हिलरी क्लिंटन को आना चाहिए और उनके ऊपर तनकीद तमाम अपने जो
ये वैसे बड़ा इंपॉर्टेंट पहलू है तबिंदा डोनाल्ड ट्रंप के बारे में। यहाँ पे जो इंडिपेंडेंट एनालिस्ट हैं वो यही कहते रहे कि जो नॉमिनेशन की दौड़ थी उसमें भी बजाय इसके कि वो आइडियाज़ के ऊपर या अमेरिका के लिए क्या करना चाहते हैं, अपनी किसी पॉलिसी को शेल्फ करते, वो अपने जो उनके हरीफ उम्मीदवार थे उनके ऊपर ज़ाती हमलों में मशहूर रहे। अब ये भी देखना है कि क्या वो उसी चीज़ को अपनी हिकमत अमली के तौर पर आगे लेके चलते हैं और हिलरी क्लिंटन को भी ज़ाती तनकीद का निशाना बनाते हैं, या उनके पास कुछ नेशनल इश्यूज के ऊपर कोई पॉलिसी ऐसी है जिसके ऊपर वो खेल सकते हैं। मुझे ये बताइएगा कि आपने रेफरेंस दिया है मुसलमान एक्टिविस्ट का जो बेसिकली मुस्लिम्स पर ट्रंप कैंपेन भी चला रहे हैं, दीगर कम्युनिटीज़ उनकी नुमाइंदगी आपको कितनी नज़र आई इस कन्वेंशन हॉल के अंदर?
देखिए जो प्रोटेस्टर्स हैं उनमें तो नुमाइंदगी सियाफामों की भी है, अगरचे कि जो ब्लैक फॉर ट्रंप नाम की तंजीम है और उसके जो क्लीवलैंड में बेस्ड लोग हैं उन्होंने ये कहा है कि हमने किसी प्रोटेस्ट की कॉल नहीं दी है क्लीवलैंड में, क्योंकि जितने ज्यादा लोग उनकी कॉल के ऊपर सड़क पर आ जाते हैं और क्योंकि ओहायो एक ओपन कैरी स्टेट है यानी असलाह लेकर खुलेआम घूमने पर कोई पाबंदी नहीं है अगर वो असलाह लाइसेंस के मुताबिक है, और क्योंकि इस मरतबा थ्रेट ज्यादा है तो उन्होंने कोई जिसको कहते हैं एहतजाज की कोई कॉल नहीं दी, इसलिए इतने लोग नहीं आए जितने के डर था और खदशा था। लेकिन जो लोग प्रोटेस्ट कर रहे हैं उनमें सब तरह के लोग हैं, उनमें इमिग्रेंट्स हैं, उनमें अपनी इंडिविजुअल कैपेसिटी में जो सियाफाम हैं वो आए हैं, उनमें मुसलमानों की तंजीम केयर है उसके लोग थे। लेकिन मुसलमान इस अब तक बहुत ज्यादा कोई नुमाइंदगी फिलहाल नजर नहीं आई है। जो दूसरी तरह के लोग रिपब्लिकन कैंप में जिसको आप पूछ रहे हैं तो वो उसके ऊपर तो पहले ही बात हुई है कि कल रात को कन्वेंशन हॉल के अंदर जो डेलीगेट्स मौजूद थे और जो 2000 समथिंग जो डेलीगेट्स थे उनके अंदर सिर्फ 1% सियाफाम जो जो अकलियत है उसकी उसकी नुमाइंदगी मौजूद थी। और ये सवाल बार बार किया जा रहा है कि क्या वो सिर्फ एक एक खास किस्म की जो अमेरिका की जो जो सफेद फार्म आबादी है सिर्फ उनके जो नुमाइंदे होंगे और क्या तमाम सफेद फार्म भी उनके पीछे हैं या नहीं है।
सही, ये सवाल। अच्छा ये बताइए ताबिंदा, आज कौन से बड़े नाम कन्वेंशन से खिताब कर रही हैं? और बज़ाहिर वो डोनाल्ड ट्रंप लग रही है, जाहिर अगर वो वहाँ पे आएंगे तो यही मतलब होगा कि डोनाल्ड ट्रंप की वो भरपूर मदद करने या हिमायत का ऐलान करने जा रहे हैं।
आज सबसे बड़ा जो खिताब होना है वो जो प्राइम टाइम है इसका जो आवर होगा आज की शाम की प्रोसीडिंग्स में वो जो इनके नायब सदर के उम्मीदवार जिनको इन्होंने नामजद किया है इंडियाना के गवर्नर माइक पेंस
जी,
वो आज रात को बोलने वाले हैं। इसके अलावा कांग्रेस के साबिक स्पीकर न्यूट गिंगरिच और उनकी उनकी अहलिया ने आज खिताब करना है। और इसके अलावा सेनेटर टेड क्रूज हैं जो कि इनके हरीफ थे अभी तक मुकाबले में, टेक्सास के सेनेटर हैं और मार्को रूबियो हैं जो कि फ्लोरिडा से सेनेटर हैं और ये लोग ये भी डोनाल्ड ट्रंप के मुखालिफ थे, ये सब आज खिताब करेंगे। लेकिन सबसे बड़ा जो जिसको कहते हैं पीक पॉइंट होगा वो उनके जो नायब सदारत के उम्मीदवार हैं क्योंकि उनको एक एक्सेप्टेबल रिपब्लिकन वाइस प्रेसिडेंट नॉमिनी समझा जा रहा है, उनकी वो एक, एक, एक उनकी शोहरत उनकी और ये भी कहा जा रहा है कि बहुत सी जो फॉरेन पॉलिसी की जो इश्यूज हैं उनके ऊपर वो इंचार्ज होंगे उसके, ये बात कल डोनाल्ड ट्रंप के बेटे ने एक इंटरव्यू में कही। तो ये चीजें जो है आज शाम को हम देखेंगे, हो सकता है डोनाल्ड ट्रंप की एंट्री भी हो वहां पे क्योंकि अभी तक 2 दिनों में डोनाल्ड ट्रंप हर रोज आते रहे हैं, कल उन्होंने परसों वो खुद मौजूद थे, कल उन्होंने पैगाम दिया वहां पर, उनका वीडियो पैगाम चलाया गया, आज देखते हैं। बहुत सी चीजें इस वक्त जिसको कहते हैं कुछ यकीनी नहीं है लेकिन कल उन्होंने डेफिनेटली कल जो कंक्लूजन होगा कन्वेंशन का वो डोनाल्ड ट्रंप की अपनी स्पीच से होगा।
बहुत शुक्रिया ताबिंदा नईम, आपने हमें क्लीवलैंड ओहायो से अपडेट किया, आपका बेहद शुक्रिया हमारे साथ रही। और अब हम आपका जो इंटरव्यू है साजिद तारर साहब के साथ मुस्लिम्स फॉर ट्रंप उस कैंपेन को वो हेड कर रही है, उन उस इंटरव्यू से चंद इक्तबासात हम अपने सामिन को सुनवाते हैं कि अगर
मगर एक एक चीज मैं वाज़े कर दूं कि साजिद तारर एक एक जो कैंपेन चला रहे हैं उस तरह की एक सिख तंजीम भी है और उसके भी लोग हैं, लेकिन इन दोनों तंजीमों में अब तक जो मेरे पास मालूमात हैं कोई डिक्लेयर्ड लोग नहीं है, बहुत कम लोग हैं वो रिप्रेजेंटेशन कर रहे हैं लेकिन उनके पीछे कोई बहुत ज्यादा लोग नहीं है, इसके ऊपर फिलहाल बात हो रही है।
क्विकली फिर एक जुमला और भी हमें बता दीजिए, क्या ये थोड़ा अनयूजुअल है एक कहना चाहिए कि रिपब्लिकन मुस्लिम उनको यहाँ पे स्टेज के ऊपर आने का मौका मिला, एक बार भी नहीं एक से ज्यादा बार उनको मौका मिला, तो इस लिहाज से कुछ अनयूजुअल देखते हैं
अभी मामूली समझा जा रहा है और शायद इसी वजह से उनको इतनी मीडिया अटेंशन भी मिली है। उन्हें कल CNN ने अपने पैनल पर बिठाया, उनसे सवालात हुए कि वो मुसलमान हैं तो उन्होंने अल्लाह का नाम क्यों नहीं लिया अपनी तकरीर में, अपनी दुआ में उन्होंने गॉड का लफ्ज इस्तेमाल किया, अल्लाह का लफ्ज इस्तेमाल नहीं किया। ये गैर मामूली बात समझी जा रही है लेकिन जो साजिद तारर साहब हैं जो कि मुस्लिम फॉर ट्रंप की कैंपेन चला रहे हैं उनका ये कहना है कि डोनाल्ड ट्रंप वही बातें कर रहे हैं जो बातें अमेरिका में रहने वाले मुसलमान भी समझते हैं कि अमेरिका को महफूज बनाना है, अमेरिका को वो जो इस वक्त दुनिया में हालात हैं जो दहशतगर्दी है जो शिद्दत पसंदी है अमेरिका के अंदर बैठे शख्स को ये फिक्र होना बिल्कुल कुदरती है कि उस इस मुल्क के अंदर कैसे इसको महफूज बनाया जाए, किस तरह ऐसे लोगों को आने से रोका जाए जो मुल्क को गैर महफूज बना सकते हैं।
ये हम उनकी अपनी ज़ुबान से सुनवाते हैं, आपका इंटरव्यू साजिद तारड़ के साथ। आपका बेहद शुक्रिया आप हमारे साथ रहीं, और अब हम सामिन आपको सुनवाते हैं। साजिद तारड़ पाकिस्तानी अमेरिकन हैं और डोनाल्ड ट्रंप के सबसे बड़े हामी के तौर पे मुस्लिम कम्युनिटी के अंदर इमर्ज हो रहे हैं। सुनते हैं उन्होंने क्या बताया था अबिंदा नईम को।
मैंने ये तंजीम लॉन्च की थी तकरीबन 5 महीने पहले, और अप्रॉक्सीमेटली वी हैव 300-350 मेंबर्स एंड सिंपथाइजर्स इन ट्राई स्टेट। आई एम नॉट श्योर हाउ मेनी दे आर फ्रॉम बाल्टिमोर पर्टिकुलरली, लेकिन मैं जब ये मैसेज मैंने शुरू किया था, जब इस ऑर्गेनाइजेशन को शुरू किया था, आई फेस अ ग्रेट डील ऑफ डिफिकल्टी कन्विंसिंग पीपल, बट नाउ मेरे ख्याल में जिस तरह इंटरनेशनल सर्कमस्टांसिस है, जिस तरह दूसरी चीज़ें चल रही हैं, और दूसरा जब भी मैं लोगों से बोलता हूँ, एंड आई एम ट्राइंग टू टेल दैम कि हम इस रेडिकल इस्लाम के सबसे बड़े विक्टिम हम खुद हैं मुसलमान। देखें, अलकायदा, तालिबान और आइसिस ने अब तक जितने लोगों को मारा उनमें सबसे ज़्यादा मुसलमानों को मारा है। तो लोगों को जब मैं एक्सप्लेन करता हूँ कि वी आर विक्टिम, तो वो बड़े गौर से सुनते हैं और दे आर गेटिंग मोर सॉफ्टनर ऑफ मैटर फैक्ट, और मेरे मैसेज को इट हैज़ बीन वेल रिसीव्ड। उसमें सबसे बड़ी बात बताऊंगा कि आई एम पार्ट ऑफ अमेरिकन मेन स्ट्रीम अमेरिका माई सेल्फ, आई एम पार्ट ऑफ एंग्री अमेरिकन्स। पिछले 7 साल से 8 साल से वी डोंट हैव एनी फॉरेन पॉलिसी, वी डोंट हैव एनी स्ट्रॉन्ग इकोनॉमिक पॉलिसी। द मोस्ट जूनियर सेनेटर केम फ्रॉम शिकागो एंड हैड ऑन जॉब ट्रेनिंग। और दूसरी सबसे बड़ी बात है, आपको मैंने पहले बताया कि आई वेंट टू लॉ स्कूल ट्वाइस माई सेल्फ, मैं 2 दफ़ा लॉ स्कूल गया, पोलिटिकल साइंस का स्टूडेंट हूँ। तो डेमोक्रेसी इज़ फेलिंग, has failed. Washington DC has become a non-functional town. और उसमें जब कैंडिडेट्स आए रिपब्लिकन, और मैं खुद रिपब्लिकन हूँ क्योंकि हम पाकिस्तानी कंजर्वेटिव माहौल से आते हैं, कंजर्वेटिव कंट्री से, वैल्यू से आते हैं हम लोग, और हम यहाँ पे इंटाइटलमेंट्स के लिए नहीं आए, वी बॉट एन अमेरिकन ड्रीम। और जब मैंने सारे कैंडिडेट्स में से देखा कि हु इज डूअर, हु कैन डिलीवर, और ही मस्ट बी एन आउटसाइडर, वो सारी चीज़ों को जब देखा मैंने, तो डोनाल्ड ट्रंप साहब इज़ द ओनली पर्सन हु वॉज अ सक्सेसफुल बैकग्राउंड, अ सक्सेसफुल बिजनेसमैन, एंड हु हैज़ डिलीवर्ड बिफोर ही वॉज एबल टू डिलीवर फॉर हिमसेल्फ, एंड नाउ ही इज़ प्लानिंग टू डिलीवर फॉर अमेरिका। और तीसरी बात यह है, मुसलमानों के हवाले से या पाकिस्तानियों के हवाले से, पिछले 8 साल में जो हमारी लिबरल एडमिनिस्ट्रेशन है, उनकी कोई फॉरेन पॉलिसी नहीं थी। आप देख लें लीबिया जिस तरह हैंडल किया है, जिस तरह अफगानिस्तान से निकल रहे हैं, जिस तरह इराक से निकल रहे हैं, जो कुछ तुर्की में हो रहा है, दीज आर ऑल ऑफ द एलिमेंट्स ऑफ अ वीक अमेरिकन फॉरेन पॉलिसी, बिकॉज अमेरिका इज द ओनली।
जी सामिन, ये पाकिस्तानी अमेरिकन जो बता रहे थे कि वो क्यों रिपब्लिकन हैं और क्यों डोनाल्ड ट्रंप की हिमायत कर रहे हैं, इसके बावजूद कि डोनाल्ड ट्रंप के ऊपर बहुत सारे सवालात उठाए गए, क्योंकि इमिग्रेंट से मुतालिक उनका जो नुक्ता नज़र है, और फिर ख़ास तौर पे मुसलमानों की अमेरिका आमद से मुतालिक उन्होंने जो पोजीशन लिए रखी, उस पर उनको इंटरनली ना सिर्फ मुसलमान कम्यूनिटी की जानब से बल्कि अपने लोगों की जानब से भी तनकीद का सामना करना पड़ा, और कहा गया कि ये अमेरिकन वैल्यूज़ के अगेंस्ट है। लेकिन एक प्रोमिनेंट मुस्लिम इस वक्त उनके स्टेज के ऊपर भी मौजूद हैं डाल में, जिन्होंने वहाँ पे स्पीच भी की, और वॉइस ऑफ अमेरिका से उनकी गुफ्तगु हम आपको सुनवा रहे थे। इस वक्त हमारे साथ जफर ताहिर साहब हैं, एक्टिव मेंबर हैं डेमोक्रेटिक पार्टी के ह्यूस्टन टेक्सास से, और पहले मुसलमान हैं जो इलेक्टेड डेलीगेट रहे पार्टी के, और 2 बार वो डेलीगेट रहे हैं पार्टी के। जफर ताहिर साहब बेहद शुक्रिया। जफर, वो तारड़ साहब हमें बता रहे थे कि क्यों कर वो उनके हामी हैं, क्योंकि वो अपने आप को ज़ाहिर एक पैट्रियाट ट्रू अमेरिकन समझते हैं, और उनका ख्याल ये है कि ख़ास तौर पे फॉरेन पॉलिसी के इश्यूज़ के ऊपर प्रेसिडेंट की जो रिस्पेक्ट ओवरऑल पूरी दुनिया के मुख्तलिफ मुल्कों में जिस तरह से उनको रिसीव किया गया है, वो अमेरिका के लिए ज़्यादा सेहतमंदाना नहीं है। इस वजह से वो चाहते हैं कि अमेरिका की डिग्निटी वो वापस आए, बहाल हो, और यही वजह है कि वो उनके साथ खड़े हैं। आप एक तो अपनी पार्टी की का नुक्ता नज़र भी दे सकते हैं, और सेकेंडली एक पाकिस्तानी अमेरिकन होने के रेफरेंस में भी आप बताइएगा कि अब वो पाकिस्तानी जो उनकी हिमायत नहीं करेंगे, तो उनके सामने क्या उनके पेश नज़र क्या है, या उनका नुक्ता नज़र क्या है?
देखिए जी, सबसे पहले तो मैं आपका शुक्रगुजार हूं और वॉइस ऑफ अमेरिका का कि आप हमेशा पाकिस्तानी अमेरिकन्स को मौका देते हैं कि वो अपने ख्यालात का इजहार कर सकें। सज्जाद तारड़ साहब को शायद ना याद हो, मगर मैं उनको जानता हूं। अर्ली और मिड 90s में हम दोनों एक्सॉन के डीलर्स होते थे, मैं ह्यूस्टन टेक्सास में और वो मेरे खास से ईस्ट कोस्ट पे थे, और एक एक्सॉन के ब्रोशर में हम दोनों की तस्वीर भी साथ थी। तो जब मैंने उनका नाम देखा तो मुझे याद आया कि मैं साजिद तरार साहब को जानता हूँ, और मैं इस बात की कदर करता हूँ कि साजिद तरार साहब जिस पार्टी को वो समझते हैं बेहतर है, वो उसको सपोर्ट कर रहे हैं, वो उसकी हिमायत में आगे आ गए हैं, और वो इंगेज्ड हैं। सबसे बड़ी जो चीज है हमारी कम्युनिटी को सीखनी है वो ये कि हम मेन स्ट्रीम की पॉलिटिक्स में, डेमोक्रेटिक पार्टी की, रिपब्लिकन पार्टी की, हम उसमें इंगेज हैं। तो मैं उनको सलाम पेश करता हूँ। हाँ, मेरा नुक्ते नज़र मुख्तलिफ है। मैं एक डेमोक्रेट हूँ और मैं डेमोक्रेट पिछले 25 साल से हूँ। मैं पहला मुसलमान था कि जो नेशनल डेलीगेट इलेक्ट हुआ, और इसकी वजह है मैंने ये फैसला बहुत पहले कर लिया था कि डेमोक्रेटिक पार्टी का टेंट बहुत बड़ा है जिसमें मुझे खड़े होने की जगह मिली हुई है। हाँ, ये ज़रूर है कि मैं जिन लोगों के साथ खड़ा हुआ हूँ, हो सकता है कि उनके तमाम ख्यालात मुझसे ना मिलते हों, मगर एटलीस्ट इस पार्टी में मुझे जगह दी गई। हिलरी क्लिंटन जो है, मैं उनकी सपोर्ट इसलिए कर रहा हूँ, मैं उनका डेलीगेट भी हूँ स्टेट लेवल पे, कि मैं ये समझता हूँ कि एक वो क्वालिफाइड कैंडिडेट हैं, वो एक एक्सपीरियंस कैंडिडेट हैं, और वो एक एक ऐसी चीज को लाएंगी सामने जिसकी अमरीका को जरूरत है। वो फाइनेंशियल मैटर्स को समझती हैं, उनको अमरीका की जो माइनॉरिटीज हैं उनके हालात से वो वाकिफ हैं, और वो व्हाइट हाउस के मामलात को, व्हाइट हाउस किस तरह फंक्शन करता है उसको वो जानती हैं। अब ये कि क्यों हिलरी क्लिंटन, मैं समझता हूँ कि इस मुकाबले में बर्तरी ले जाएंगी। डोनाल्ड ट्रंप साहब की कुछ बातें, बल्कि कई बातें ऐसी हैं जो कि इमिग्रेंट्स के दिल को लगी हैं और उनको हर्ट किया है, चाहे वो हिस्पैनिक हों, चाहे वो अदर इमिग्रेंट्स हों, खासतौर पे मुसलमान हों।
ठीक है,
मगर फिर भी मैं अपने दोस्तों को ये बात जरूर बताता हूँ कि देखिए, जो कैंपेन्स होते हैं खासतौर पे प्राइमरीज, इसमें रेट्रिक बहुत होती है। असल जो कैंपेन है वो अब शुरू होगा कन्वेंशन के बाद, और सही पोजिशन जो और प्लेटफॉर्म जो है ना वो सामने आएंगे रिपब्लिकन पार्टी के भी और डेमोक्रेटिक पार्टी के।
जफर साहब, हमें अभी तक फौरी तौर पर नॉमिनेशन के बाद जो चीज नजर आई है अभी तक, उसके मुताबिक अगेन इश्यूज के बजाय हिलरी क्लिंटन के ऊपर काफी अटैक्स हैं, खासतौर पर लीबिया वाले मामले में जो इन्वेस्टिगेशन, और प्लस उनका अपना ईमेल, पर्सनल ईमेल सर्वर इस्तेमाल करना, उसके ऊपर तनकीद है। हम क्या तवक्कु करें कि ये रेट्रिक्स की पॉलिटिक्स आगे रहेगी या फिर इश्यूज के ऊपर डिबेट होगी और दोनों उम्मीदवार जो है आगे चल के इश्यूज के ऊपर अमेरिकन को बताएंगे वोटर्स को कि वो क्या करना चाहते हैं, क्या पॉलिसीज, क्या कुछ उनके ज़हन में है?
ये मेरे ख्याल से इस मुल्क का अलमिया है और ये बद से बदतर होता जा रहा है। अब आप देखिए कि कल सारा दिन हमने इस बात पे जाय किया कि डोनाल्ड ट्रंप की बेगम साहब ने जो कि स्पीच की, और मैं समझता हूँ उन्होंने बड़े दिल से स्पीच की, उसमें कुछ पोर्शन जो थे वो शायद उन्होंने किसी और तकरीर से लिए। सारा दिन बजाय इसके कि हम इस पे बात करते कि रिपब्लिकन पार्टी का जो प्लेटफॉर्म पेश किया गया पहले दिन, उस वो प्लेटफॉर्म आखिर है क्या, उसमें असल में क्या है, क्या उसमें वाकई में वो दीवार बनाएंगे, क्या वाकई में वो मुसलमानों पे पाबंदी लगाएंगे, वो तो एक इलेक्शन की रेट्रिक थी ना। मगर उस पे बात होने के बजाय कल सारा दिन जो है ना वो मेलानी ट्रंप पे बात होती रही। इसी तरीके से रिपब्लिकन सर्कल्स में फोकस जो है वो हिलरी के बैकग्राउंड की तरफ है और एक ऐसी चीज की तरफ है जो कि डिपार्टमेंट ऑफ जस्टिस क्लियरली कह चुका है, FBI क्लियरली कह चुकी है कि हाँ गलती हुई, मगर वो गलती ऐसी नहीं थी कि जिसमें प्रोसिक्यूट किया जा सके। तो ये मामला एक शट एंड क्लोज है, इससे हमें आगे बढ़ना चाहिए, और हमें ये नहीं भूलना चाहिए कि जिस जमाने में हिलरी इन पोजिशंस में थी उनकी बहुत अच्छी दोस्ती थी डोनाल्ड ट्रंप से, और डोनाल्ड ट्रंप क्लिंटन फैमिली को अपना बेहतरीन दोस्त एक जमाने में करार दे चुके हैं। मूविंग फॉरवर्ड, आपका जो सवाल है वो ये है कि इस मुल्क की बका इसमें है, इस मुल्क की तरक्की इसमें है कि यहाँ के लोग, यहाँ का मीडिया रिस्पॉन्सिबल तरीके से इश्यूज पे बात करे। देखिए आजकल रिपब्लिकन पार्टी,
लेकिन उसके लिए जरूरी है कि लीडर्स भी इश्यूज पे बात करें, मीडिया तो वो रिपोर्ट करेगा जिसके ऊपर लीडर्स का फोकस है।
लीडर्स भी करें, मगर देखिए मीडिया जिस तरीके से बात को आगे बढ़ाता है, देखिए कल मैं समझता हूँ ये बहुत अच्छी बात है कि एक मुसलमान अमेरिकन को रिपब्लिकन पार्टी स्टेज पे लेके आई, हालांकि कुछ बूइंग भी हुई, मगर ये एटलीस्ट एक स्टेप है। इसी तरीके से अगले हफ्ते डेमोक्रेटिक पार्टी का कन्वेंशन है, हमें फोकस करना चाहिए कि क्या प्लेटफॉर्म है, प्लेटफॉर्म में क्या चीजें हैं, हर चीज हो सकता है परफेक्ट ना हो। तो ये अलमिया है, और मैं एज अ पॉलिटिकल एक्टिविस्ट इस बात से मुझे बड़ा दुख है कि हम इश्यूज पे बात करने के बजाय हम ऐसी चीजों पे बात करें जो कि अब पास्ट का हिस्सा है।
और रेट्रिक्स पे बात हो रही। बहुत शुक्रिया जफर ताहिर साहब, मेंबर डेमोक्रेटिक पार्टी, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। सामिन, चंद सेकंड के हम ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे, तुर्की नाकाम फौजी बगावत, उसके फॉलो अप में कुछ डेवलपमेंट्स हैं उनका जायजा लेंगे चंद सेकंड के एक ब्रेक के बाद।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. اور پروگرام کے سلسلے میں ہم بات کریں گے ترکی ناکام فوجی بغاوت اور اس کے پس منظر میں اب تک جو ڈیولپمنٹس ہوئی ہیں, جو فالو اپ کے طور پہ ہم دیکھ رہے ہیں اس پہ ہم بات کریں گے. فوری طور پہ تو یہ بتایا جا رہا ہے کہ کم از کم 26,000 اور بی بی سی کے مطابق 50,000 سے زیادہ ملازمین جن کا تعلق شعبہ تعلیم سے ہے, جن کا تعلق وزارت داخلہ سے ہے یا ایمن جن کا تعلق وزارت انصاف سے ہے, مختلف شعبوں سے ان کو برخاست کیا گیا ہے اس الزام میں کہ ان کی افیلیشن یا ان کی وابستگی وہ فتح اللہ گلین کے ساتھ ہے, جن کو الزام دیتی ہے ترک صدر طیب اردگان کی حکومت کہ وہ اس ناکام فوجی بغاوت کے پیچھے ان کا ہاتھ ہے. امریکہ سے بھی مطالبہ کیا گیا کہ انہیں ان کے حوالے کیا جائے. صدر باراک اوباما نے گزشتہ روز ٹیلی فون پہ بات کی ترک صدر کے ساتھ اور یہ کہا کہ آپ جو انویسٹیگیشنز کر رہے ہیں اٹیمپٹڈ کو کی, اس میں امریکہ پورا تعاون کرنے کے لیے تیار ہے. اور اس سے پہلے جان کیری یہ کہہ چکے ہیں کہ اگر کوئی ایویڈنسز ہیں, ثبوت ہیں جو ثابت کرتے ہوں کہ فتح اللہ گلین امریکہ کے اندر بیٹھ کے کسی بغاوت کا وہ حصہ بن رہے ہیں تو انویسٹیگیشنز کرانے کے لیے تیار ہیں. اور اس کے بارے میں جو دونوں ملکوں کے درمیان معاہدے موجود ہیں اسی کو سامنے رکھتے ہوئے پروسیڈ کیا جائے گا. لیکن ایسی چیز امریکہ کے بقول ابھی تک اسٹیبلش نہیں ہے. اور فتح اللہ گلین انہوں نے بھی ایک پریس بریفنگ کے دوران ان الزامات کی تردید کی ہے کہ وہ ایسی کسی مہم یا جارحیت یا بغاوت کا وہ حصہ تھے. یہ کچھ ڈیولپمنٹس ہیں. لیکن 26,000 جو ہمارے پاس فگرز ہیں, 26,000 لوگوں کا فارغ کیا جانا تقریباً 4 سے 5 دنوں کے اندر, اور بھی بہت سارے سوالات اٹھا رہا ہے کہ اتنی تیزی سے یہ کیسے چیز ڈٹرمن کر لی گئی کہ یہ لوگ ان کے حامی ہیں. اور کیا حامی ہونے سے مطلب کیا جمہوری معاشروں کے اندر کسی کو یہ استحقاق نہیں دیا جا سکتا ہے کہ وہ کسی مخالف سیاسی سوچ یا لیڈر اس کے ساتھ وابستگی رکھ سکے ہیں؟ کس طرح کا دباؤ ترکی کے اوپر آ سکتا ہے؟ کتنا پروڈکٹیو یا کاؤنٹر پروڈکٹیو ہوں گی یہ معذولیاں یا یہ لوگوں کا برخواست کیا جانا؟ انالیسز ہم لیں گے. ہمارے ساتھ ہیں سرمد سالک صاحب, سینئر صحافی ہیں, تجزیہ کار ہیں اور آج کل وہ ہیڈ ہیں پلاننگ, ہیڈ آف پلاننگ ٹی آر ٹی یعنی ٹرکش ریڈیو اینڈ ٹیلیویژن استنبول بیسڈ ہیں. ہمارے ساتھ ہیں زبیر, ہمیں جوائن کر رہے ہیں علی عمران صاحب, واشنگٹن بیسڈ جرنلسٹ ہیں, کالمسٹ ہیں. اور ہم کوشش کریں گے کہ زبیر اقبال صاحب بھی ہمارے ساتھ موجود ہوں, مڈل ایسٹ تھنک ٹینک کے ساتھ ان کی وابستگی ہے. سرمن سالک صاحب آپ کا بہت شکریہ. میں نے جو تمہید میں کچھ سوالات رکھے ہیں میں اس پہ آپ کی ان پٹ بھی لینا چاہوں گا. ایک تو جنرلی یہی سوال اٹھایا جا رہا ہے کہ اتنی کوئک انفارمیشن کیسے مل گئیں, اتنی لمبی فہرستیں کیسے بن گئیں کہ کون لوگ کس کے ساتھ ملوث تھے جس کے بعد ان کے برخاست کیے جانے کا سلسلہ شروع ہوا ہے؟
دیکھیں پہلی بات یہ ہے کہ آپ شیشے شاید علم میں ہو کہ اگست کے اوائل میں ایک ان کی اہم میٹنگ ہونی تھی سپریم کاؤنسل کی, جس میں انہوں نے بہت سارے سرکاری ملازمین فوجی افسران کو برطرف کرنا تھا, ان کو فوج سے یا سسپینڈ کرنا تھا یا ان کے خلاف کیسز جو ہیں وہ تحقیقات ان کے کی جانی تھی. اور صدر اردوغان نے بھی کہا کہ جی کہ یہ بہت معنی خیز ہے کہ اس اجلاس سے پہلے اس طرح کی کوشش کی گئی بغاوت کی. تو زیادہ تر تاثر یہ ہے یہاں پہ, اور یقینی طور پہ بات بھی درست ہے کہ بہت سارے لوگ جو ہیں ان کی فہرستیں پہلے سے تیار تھیں, اور دوسرے حوالے سے یہ ہے کہ بہت ساروں کو شک کی بنیاد پہ زیر حراست رکھا گیا ہے یا ان کو جو ہے معطل کیا گیا ہے ان کی ملازمت سے.
صحیح سرور صاحب, آپ میں ایک جنرلی, میں اس لیے نہیں کہ آپ وہاں پہ ٹرکی میں ہیں اور ٹرکش میڈیا کو بھی آپ دیکھ رہے ہیں اور ایک اس کے ایک حصے کو ایڈ کر رہے ہیں, جنرلی ایز سوشل سائنٹسٹ میں آپ سے یہ پوچھنا چاہوں گا کہ ایک ایجوکیشنسٹ, ایک ٹیچر, وہ کس حد تک بغاوت کا حصہ ہو سکتا ہے؟
دیکھیں ان کو یہاں پہ کو اگر جو لوگ جانتے ہیں, انہوں نے ایک امام کے طور پر اپنی زندگی کے جو کیریئر کا آغاز کیا, اس کے بعد جو ہے وہ ابتدائی طور پر حق پارٹی یعنی کہ صدر اردوغان کی حکومت جماعت کے حامی بھی رہے. بعد میں ان کے اختلافات پیدا ہوئے, کچھ لوگوں کا خیال یہ ہے کہ اسرائیل کے حوالے سے وہ جو ہیں وہ ان کی حمایت چاہتے تھے اور اردوغان جو ہیں وہ اس حد تک
نہیں. میں فتح اللہ گلین کی نہیں بات کر رہا, ظاہر ہے وہ ٹیچر ہیں, وہ اگر ایک کریکٹر کی حیثیت سے کر سکتے ہیں. میں جنرلی جن اساتذہ کو فارغ کیا گیا ہے, تقریباً بتایا جا رہا ہے کہ 15,000 افراد جن کا تعلق شعبہ تعلیم کے ساتھ ہے ان کو ان کی نوکریوں سے ہٹا دیا گیا ہے اور گرفتار.
دیکھیں جی ان کو جو ہے یہ صرف محکمہ تعلیم نہیں ہے, کوئی ایسا شعبہ نہیں ہے جہاں سے لوگوں کو جو ہے معطل نہیں کیا گیا یا انہیں تحویل میں نہیں رکھا گیا. اور لیکن ان کے ساتھ آج یہ وضاحت بھی کی گئی ہے کہ وہ جب تک ان کے خلاف تحقیقات مکمل نہیں ہوتی وہ اپنے جو ہے وہ کام نہیں کریں گے, وہ معطل رہیں گے, تاہم ان کو جو ہے مراعات اور تنخواہ جو ہے وہ ملتی رہے گی, اور ان کے خلاف جو ہے جب تک تحقیقات سامنے کے نتائج سامنے نہیں آتے وہ اپنے جو رینک ہے, جو بھی اگر کوئی ڈائریکٹر ہے, اگر کوئی فوجی ہے تو وہ جنرل ہے, وہ اپنا رینک جو ہے وہ رکھ سکے گا, لیکن وہ معطل رہے گا جب تک ان کے خلاف کوئی شواہد سامنے نہیں آتے اور جب تک ان کے خلاف تحقیقات مکمل نہیں ہو جاتی.
جی علی عمران صاحب واشنگٹن بیسڈ جرنلسٹ ہیں اور اس کے علاوہ چیف ایڈیٹر نیوز آن ویوز آن لائن جرنل کے. علی عمران صاحب آپ کا بہت شکریہ, آپ نے بہت کلوزلی واچ کیا ہے ترکی اٹیمپٹڈ کو کو ناکام فوجی بغاوت. اس پس منظر میں بڑی تعداد میں لوگوں کو ہٹا دیا گیا ہے ان کی جاب سے یا ان کو سسپینڈ کیا گیا ہے. آپ سے یہ پوچھنا چاہوں گا کہ ایک تو اب یہ بظاہر لگ رہا ہے مختلف انالیسز میں سوشل میڈیا کے اوپر اگر ہم جاتے ہیں تو جو سپورٹ طیب اردگان انجوائے کر رہے تھے اب کرٹیسزم بھی ان کی جانب آ رہا ہے کہ یہ کاؤنٹر پروڈکٹیو ہوگی یہ اپروچ جس میں آپ بڑی تعداد میں لوگوں کو اٹھا کے گھروں میں بھیج دیں گے. اس سے ایک تاثر یہ مضبوط ہوگا کہ آپ اتنے پاپولر نہیں ہیں جتنا آپ نظر آتے ہیں یا جو شو ہوتا ہے. آپ کے خیال میں یہ واقعتاً پروڈکٹیو ہے, اس کے ساتھ ساتھ وہ اپنی اقتدار کو مضبوط کر سکتے ہیں یا کچھ کمزوریاں ریفلیکٹ ہوں گی؟
شکریہ ارشد. دیکھیں جی جو صدر اردوغان ہیں ان کی ہم براڈلی اگر دیکھیں تو دو پہلو ہیں. ایک تو انہوں نے اکنامک ڈیولپمنٹ کے لیے اور اس کی جو گروتھ کے لیے کام کیا ہے ایکسپینشن کے لیے, وہ تو سب کے سامنے ہے. اب جو یہ کو ہوئی یہ اس کے بعد جو ان کا ریئیکشن ہے وہ کسی حد تک تو ایکسپیکٹڈ تھا, لیکن انہوں نے بہت زیادہ اس کو وائڈ کر دیا ہے اور جو کریک ڈاؤن اور کلیمپ ڈاؤن کہہ رہے ہیں ہم جو وہ کر رہے ہیں اور ایسے لوگوں کی جو جن کے اوپر وہ شبہ کرتے ہیں کہ وہ اس میں شامل تھے کو میں یا اس کے انسٹیگیٹرس تھے. تو ہم دیکھیں اگر تو ترکی میں بھی ایک طرف پروگریسو لوگ ہیں اور دوسری طرف ہم دیکھتے ہیں کہ اردوغان جو ہیں ان کی تھوڑی سی پالیسی جو ہیں وہ رائٹ لیننگ ہیں اور یہ تھوڑا سا اتھارٹیرین بھی انہوں نے ایک وہ اپنایا ہوا ہے, اور اس میں آپ دیکھتے ہیں کہ فریڈم آف ایکسپریشن اور جو فریڈم آف پریس ہے اس کے اوپر بھی ایک ضرب آئی ہے. تو اسی کے سمے وہ یہ سمجھتے ہیں کہ اب وہ جو کریک ڈاؤن کریں گے یا ان لوگوں کو فارغ کر دیں گے یا ان کے خلاف مقدمے چلائیں گے تو اس سے وہ یہ سمجھتے ہیں کہ ان کا جو ایک اسٹرانگ مین کا جو امیج بنا ہے جو پسند کیا جاتا ہے ان کے مطابق تو وہ اس میں زیادہ مضبوط ہوں گے اور ان کی پاپولیرٹی میں اضافہ ہوگا, یا یہ کہا جا سکتا ہے کہ جی وہ اس موقع سے فائدہ اٹھاتے ہوئے جو ان کے خلاف اپوزیشن کی آوازیں تھیں ان کو دبانا چاہ رہے ہیں. تو یہ ان کے دونوں پہلوؤں کی مجھے تو کنٹینیوشن نظر آ رہی ہے جو ابھی تک ان کی کارکردگی رہی ہے.
آپ کو ان کی اس کارکردگی کا اس میں تسلسل نظر آ رہا ہے. بہت شکریہ علی عمران صاحب, آپ نے ہمیں جوائن کیا واشنگٹن سے, آپ ہمارے ساتھ تھے. سرمد صالح صاحب آپ ہمارے ساتھ ترکی سے موجود تھے, آپ کے بھی ہم بہت مشکور ہیں. سامعین ہم اس سیگمنٹ کو یہاں پہ ختم کریں گے, چند سیکنڈ کی ایک بریک لیں گے. بریک کے بعد جب واپس آئیں گے تو بات کریں گے پاکستان بھارت تعلقات اور پس منظر ہے بھارت کے زیر انتظام کشمیر, وہاں پہ کرفیو کے نتیجے میں اور جو مظاہرے ہلاکتیں اور ہلاکتوں پہ پاکستان کے اندر یوم سیاہ, بھارت کی اس پہ خفگی کا اظہار. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com.
پروگرام جہانگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان اور بھارت, ان کے درمیان کشیدگی, کشمیر, کے اندر جاری کشیدگی کے سبب، اور اس میں آج ایک بیان بھی جاری کیا گیا پرائم منسٹر میاں نواز شریف کی جانب سے، جس میں یہ کہا گیا کہ کسی بھی ریاست کو سیاسی مفادات اور ریاست کی حکمت عملی کے نام پر انسانی حقوق کی خلاف ورزیوں کی اجازت نہیں دی جا سکتی۔ ان کے اس بیان کا پس منظر ہے، بھارت کے زیر انتظام کشمیر کے اندر کئی دنوں سے کرفیو جاری ہے جو اب کئی ہفتوں میں داخل ہو چکا ہے، اور فوج کے خلاف جو مظاہرے ہیں یا سیکورٹی فورسز کے خلاف، اس میں ہلاکتوں کی تعداد بھی 40 سے تجاوز کر چکی ہے۔ ایک کشمیری نوجوان کی ہلاکت ہوئی جو ایک گروپ کے کمانڈر بھی تھے، اس پہ آج پھر بھارت کی وزارت خارجہ سے بھی ایک سخت بیان آیا ہے پاکستان کے اندر آج یوم سیاہ منائے جانے پہ، اور کہا یہ گیا ہے ان کے بقول کہ جو گلوریفیکیشن کرنی ہے ٹیررسٹ کی بھارت کے بقول، وہ اس کمانڈر کو ٹیررسٹ سمجھتے ہیں، وہ ان کے خیال میں درحقیقت یہ ثابت کرتا ہے کہ پاکستان کی جو سمپتھیز ہیں وہ کس جانب ہیں، اس کو وہ یہ واضح کرتا ہے، اور یہ کہ پاکستان سچ سے کام نہیں لے رہا ہے۔ انڈین فارن منسٹری کا یہ رد عمل تھا۔ انالیسز ہم لیں گے کوئکلی، ہمارے ساتھ ہیں اس پہ سلطان علی صاحب، انٹرنیشنل افیئرس کے ایکسپرٹ ہیں، بھارت سے ہمیں پشپندر کمار صاحب جوائن کر رہے ہیں، سینئر صحافی اور تجزیہ کار ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ سلطان علی صاحب، یہ معاملہ بظاہر بڑے کشمیر کشی جو ہے وہ بیک برنر پہ رہا ہے، لیکن یہ کشمیر میں حالیہ کرفیو اور پھر اس کے علاوہ کشمیری کمیونٹی اور سیکورٹی فورسز کے درمیان جھڑپوں کی اطلاعات کے بعد ایک بار پھر یہ نہ صرف یہ کہ ہیڈ لائنز میں آ رہا ہے بلکہ اسلام آباد اور دلی کے درمیان کشیدگی کا بھی سبب بن رہا ہے۔ اس پہ ہم چاہیں گے کہ ہم آپ کا بھی انالیسز لیں اور پشپندر کمار صاحب کا بھی، جو کہ سینئر صحافی ہیں نئی دلی سے، اس وقت وہ ہمارے ساتھ موجود ہیں۔ کیا پشپندر یا سلطان علی صاحب ہمارے ساتھ موجود ہیں؟ بتایا گیا ہے کہ ہمارے دونوں جو مہمان ہیں ان سے ہمارا رابطہ بھی نہیں ہو رہا ہے، جیسے ہی رابطہ بحال ہوتا ہے ہم ان سے ان کا انالیسز لیتے ہیں۔ بدھ کے روز پرائم منسٹر صاحب کا جو سٹیٹمنٹ ہے وہ انہوں نے آج کے روز جاری کیا، جس کا ہم نے تذکرہ کیا، اور آج کا ہی وہ دن ہے جس میں پاکستان کے مختلف شہروں کے اندر یوم سیاہ کے طور پہ اس دن کو منایا گیا، اور یہ کہ بھارت کے زیر انتظام کشمیر میں سیکیورٹی فورسز کی طرف سے جو پاکستان یہ سمجھتا ہے کہ خلاف ورزیاں ہو رہی ہیں، شہری حقوق کی ہلاکت خیز کارروائیاں ہیں، اس پہ پرائم منسٹر صاحب نے یہ پیغام جاری کیا تھا۔ حالیہ دنوں میں آپ جانتے ہیں کہ بھارت کی سیکیورٹی فورسز کے ساتھ جھڑپوں اور مختلف کارروائیوں میں 40، بعض اطلاعات کے مطابق 45 افراد وہ مارے جا چکے ہیں، اور کشمیر کے اس حصے میں کرفیو کے نفاذ کے علاوہ یہ دیکھا جا رہا ہے کہ وہاں پہ جو کمیونیکیشن کے دیگر ذرائع ہیں ان تک بھی رسائی مشکل ہو رہی ہے، بشمول ٹیلی فون اور انٹرنیٹ، اس کی بھی سروس عارضی طور پہ معطل رکھی جا رہی ہے۔ کشمیر سے ہمارے کورسپونڈنٹ نے بھی اسی طرح کی اطلاع دی ہے۔ کشمیر میں ان ہلاکتوں کی مذمت کی ہے پاکستان نے، اور سرکاری طور پر یوم سیاہ منایا، بدھ کے دن پاکستان کے اندر اس وقت منایا بھی جا رہا ہے۔ اس موقع پہ وزیراعظم کا یہ کہنا تھا کہ وہ بین الاقوامی برادری کے سامنے جو عہد کیا ہے بھارت نے، اس کے مطابق کشمیریوں کو ان کی حق خود ارادیت کا وہ اسے حق دینا چاہیے۔ کشمیر سامعین، پاکستان اور بھارت دونوں جو کہ ایٹمی قوتیں ہیں اور ایک دوسرے کے پڑوسی ممالک ہیں، دونوں ملکوں کے درمیان ایک بڑی وجہ تنازع ہے، اور بعض مبصرین تو یہ بھی کہتے ہیں کہ جتنی بھی جنگیں پاکستان اور بھارت کے درمیان ہوئی ہیں اس میں بنیادی سبب یہی کشمیر کا متنازع علاقہ ہے، جس کا ایک حصہ پاکستان اور ایک حصہ بھارت کے زیر انتظام ہے۔ کشمیر سے بھارت والے کشمیر سے متعلق پاکستان کی تشویش کو بھارت نے مسترد کیا ہے، اور یہ کہا ہے کہ پاکستان اس کے اندرونی معاملات میں مداخلت کا مرتکب ہو رہا ہے، جبکہ بھارت یہ کہتا ہے کہ وہ کشمیریوں کی خواہش کا تعین کرنے کے لیے رائے شماری کرائے گا۔ اقوام متحدہ کے اندر جو قرارداد ہے اس کے پس منظر میں بھارت کا یہ ہمیشہ سے نقطہ نظر رہا ہے۔ مزید یہ کہا گیا ہے کہ اگر دنیا کے دیگر ملکوں میں انسانی حقوق کی خلاف ورزیوں کے معاملات اقوام متحدہ اور دیگر فورمز پر اٹھائے جاتے ہیں، تو پھر جو کشمیر ہے پاکستان کے بقول مقبوضہ کشمیر، اس میں ہونے والی انسانی حقوق کی خلاف ورزیوں پر بات کیوں نہیں کی جا سکتی ہے؟ نواز شریف صاحب، پرائم منسٹر آف پاکستان، ان کا یہ کہنا ہے کہ پاکستان کشمیر کے عوام پر ان کے لفظوں میں مظالم ڈھا رہا ہے، اور پاکستان اس پہ غافل نہیں رکھ سکتا، اور کشمیریوں کی سفارتی اور سیاسی حمایت جاری رہے گی۔ یہ پاکستان کا ایک پرنسپل سٹینڈ پوائنٹ رہا ہے جس کو وہ ایڈوکیٹ کرتا ہے دنیا کے مختلف فورمز کے اوپر، مختلف چینلز کے اوپر۔ دوسری جانب بھارت کا یہ کہنا ہے کہ کشمیر بھارت کا اٹوٹ انگ ہے، اور پاکستان کے اوپر وہ الزام عائد کرتا ہے کہ پاکستان مختلف عسکری گروپوں کے ذریعے، مختلف عسکریت پسند تنظیموں کے ذریعے یہاں پہ مداخلت کرتا ہے، جہادی جہاد کو پروموٹ کرتا ہے اور وہ یہ سمجھتا ہے کہ پاکستان کو اس روش کو ترک کرنا چاہیے اور کشمیر کو بھارت کا اندرونی مسئلہ خیال کیا جانا چاہیے. بھارت کا ایک اور سٹیٹمنٹ بھی اقوام متحدہ کے اندر آیا, بھارت کے بقول جو ایک ٹیررسٹ سپانسر سٹیٹ ہو, یہ بھارت کے لفظ ہیں, وہ انسانی حقوق کی بات کرے تو اس کے منہ سے یہ بات اچھی نہیں لگتی ہے. تو یہ بھارت کا نقطہ نظر بھی ہم نے آپ کے سامنے رکھا ہے. ہمارے گیسٹ سے کوئی ٹیکنیکل پرابلم ہے, رابطہ نہیں ہو رہا, ہم ایک بریک لیتے ہیں. بریک کے بعد ہم چلیں گے پروگرام کے اگلے سیگمنٹ کی جانب, جس میں ہم بات کریں گے پاکستان کے اندر سوشل میڈیا سیلیبریٹی قندیل بلوچ, ان کا قتل اور اس قتل کی پیروی میں کیا چیزیں سامنے آ رہی ہیں, کیا چیزیں ڈسکس کی جا رہی ہیں. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. بات ہم کریں گے پاکستان کے اندر غیرت کے نام پہ قتل اور قندیل بلوچ جو کہ سوشل میڈیا سیلیبریٹی کے طور پہ بہت مشہور تھیں ان کے متنازع بیانات اور اپنے سٹیٹمنٹس اور اپنے ویڈیوز کی وجہ سے, لیکن ان کا قتل ہوا گزشتہ ہفتے ملتان کے اندر اپنے بھائی کے ہاتھوں, اور بھائی کا دعویٰ یہ ہے کہ انہوں نے غیرت کے نام پہ یہ قتل کیا ہے. اس کا دعویٰ یہ ہے کہ جو بیانات سامنے آ رہے تھے, جو ویڈیوز سامنے آ رہی تھیں, اور خاص طور پہ جو ریسنٹ اسکینڈل سامنے آ رہا تھا, اس کے بعد وہ زیادہ کمفرٹیبل نہیں تھا اور فیملی کی عزت اور وہ متاثر ہو رہی تھی, اس لیے اس نے وہاں پہ ہلاکت کی. لیکن ان کی والدہ کے جو بیانات ٹیلی ویژن چینلز پہ چلے ہیں وہ یہ باور کرا رہی ہیں کہ جب وہ پورے گھر کو سپورٹ کر رہی تھیں تو تب یہ غیرت کہاں تھی. تو کافی کنٹروورشل اور کنٹراڈکٹنگ سچویشن ہے, لیکن جو چیز قانونی طور پہ یہاں پہ ہم زیر بحث لا رہے ہیں وہ یہ کہ جو ماہرین قوانین ہیں وہ اس بارے میں بٹے ہوئے ہیں, چونکہ اس قتل کے کیس میں مدعی کے طور پہ قندیل بلوچ کے والد سامنے آئے تھے اور انہوں نے اپنے بیٹے کو نامزد کیا تھا, لیکن ہسٹوریکلی ہم یہ دیکھتے ہیں پاکستان کے اندر کہ اگلے مرحلوں میں جا کے کسی نہ کسی لیول پہ مدعی اگر والد ہوں اور بیٹی کے قتل میں اب ملوث اپنے بیٹوں کو وہ معاف کر دیتا ہے اور قصاص یا دید کے قانون کے تحت پھر انہیں رہا کر دیا جاتا ہے. اس پہ کچھ لیجسلیشن ہوئی پاکستان کے اندر اور اس میں ریاست کو اس طرح کے کیسز میں مدعی بنانے کا فیصلہ کیا گیا تھا, لیکن بہت سارے ماہرین قانون یہ سمجھتے ہیں کہ ابھی بھی یہ گنجائش ہے یا اس کو ایڈوانٹیج ہے جاسل ہے اس کے پیرنٹس کو. ہم نے اسما جہانگیر صاحبہ سے بات کی ہے جو کہ سینئر قانون دان ہیں, انسانی حقوق کمیشن پاکستان کی سابق سربراہ بھی ہیں, فارمر ہیڈ ہیں, پاکستان سپریم کورٹ بار ایسوسی ایشن کی بھی. ان سے اس بارے میں معلوم کیا ہے کہ اس وقت پاکستان کے قوانین کی حیات کیا ہے اور مدعیت کا جو معاملہ ہے کہ پیرنٹس ہوں یا اسٹیٹ ہوں اس میں کیا پارڈن معافی اس کی گنجائش ہے یا نہیں ہے یا کیوں نہیں ہونی چاہیے. آسمہ جہانگیر کہتی ہیں
دیکھیں بات یہ ہے کہ جہاں تک آنر کلنگ ہو وہاں پہ اب جو جرم ہے اس کے اوپر کوئی کمپرومائز نہیں ہو سکتا.
صحیح.
مگر یہ جب قانون بن بھی رہا تھا اس وقت بھی بکلا نے یہ کہا تھا خواتین کی تنظیموں سے کہ آپ اس قانون کو اگر بنا رہی ہیں تو اس کو مؤثر طریقے سے بنائیں, کیونکہ ہمارے لیے جو ہم پریکٹیشنرز ہیں آن دا گراؤنڈ یہ مشکل پڑتی ہے کہ پہلے ہم یہ پروف کریں کہ یہ آنر کلنگ ہے.
جی.
تو اس لیے میں آپ سے یہ کہنا چاہتی ہوں کہ ہم نے یہ فیصلہ آج کیا, آج سپریم کورٹ بار کے صدر نے بھی اناؤنس کیا کہ ہم جو قانون میں تبدیلی چاہتے ہیں ہم یہ چاہتے ہیں کہ کسی بھی عورت کا مرڈر جو ہے وہ کمپاؤنڈیبل نہ ہو.
صحیح. کسی بھی عورت کا مرڈر جو ہے وہ کمپاؤنڈیبل نہ ہو, لیکن ابھی تک جو کرنٹ سٹیٹ ہے لا کی قانون کی, اب جب یہ معاملہ عدالت میں جائے گا تو جو موجودہ حیات ہے قوانین کی اس کو سامنے رکھتے ہوئے عدالت کن بنیادوں پہ اس کو ظاہر وہ دیکھے گی, اور اگر اگلے کسی مرحلے میں, چونکہ انیشیلی تو مدعی بنے تھے قندیل کے والدین اس کے والد, اگلے کسی مرحلے میں جیسے کہ روایتاً انفارچونیٹلی ہوتا رہا ہے وہ معاف کرنا چاہیں تو کیا آبزرویشن ہوگی یا کیا فیصلہ ہوگا ممکنہ طور پہ؟
دیکھیں بات یوں ہے کہ معافی کی بات تو ختم ہو گئی نا, معاف تو نہیں کر سکتے کیونکہ اب قانون آنر کلنگز میں اجازت نہیں دیتا معافی کی.
صحیح.
مگر یہ کون روک سکتا ہے کہ وہ آ کے بیان ہی نہ دے؟ تو اس لیے جو سٹیٹ ہے اس کو پروسیکیوشن اپنی صحیح کرنی چاہیے, انویسٹیگیشن صحیح کرنی چاہیے. تو اس لیے میں سمجھتی ہوں کہ اگر وہ گیو اپ ہوتے ہیں تو ان کے لیے اور قسم کی ایویڈنس, اور آج کل بہت ایویڈنس موجود ہوتی ہے جو کہ فورینزک ایویڈنس ہوتی ہے, ڈاکٹر کی ایویڈنس ہوتی ہے, ان کو سامنے لانا چاہیے جو ان کیسز میں یہ نہیں لاتے. کیونکہ جو سٹیٹ کا کام ہے کہ ہر کیس میں اس قسم کی محنت کریں, وہ نہیں کرتے ہیں. اور خاص طور پہ جب عورت کا قتل ہو اور وہ عورت کی مورالٹی ان کے نظر میں ٹھیک نہ ہو, تو وہ تو پھر سمجھتے ہیں کہ جہاں خس وہ کیا کہتے ہیں جان پاک,
جی خس کم جہاں پاک کا جو محاورہ ہے,
ہاں خس کم جہاں پاک.
صحیح. اچھا جنرلی بھی میں یہ پوچھنا چاہوں گا کہ اگر آنر کلنگ کا لیبل نہ بھی لگا ہو تو جو خواتین کی اسیسینیشن ہے یا ود ان فیملی اگر ایون میل کی اسیسینیشن بھی ہو جاتی ہے تو اس میں کیا یہ حق دیا جا سکتا ہے ورثا کو؟ کیونکہ الٹیمیٹلی ایک جذباتی سچویشن ہوتی ہے, پہلے کیسز فائل ہوتے ہیں لیکن اس کے بعد لوگ سوچتے ہیں کہ اس میں تو گھر کا ایک اور فرد بھی چلا جائے گا, کافی کمپلیکس سچویشن ہے اس میں, اور پھر وہ جو دید کا قانون ہے وہ بھی جو کہیں نہ کہیں وہ اس کا استعمال نظر آتا ہے.
دیکھیں یہ تو جب قانون بدلا تھا اسی وقت سے یہاں پہ حالات جو ہیں ہمارے کرمنل جسٹس سسٹم کے خراب ہو چکے تھے.
صحیح.
اب آپ دیکھیں کہ یہاں پہ ایسے ایسے قیدی پڑے ہوئے ہیں جن کی 15,000 کی دیت, 9,000 کی دیت, 30,000 کی دیت وہ دے نہیں سکتے, اور اس کے عوض یہ بھی نہیں پتا کہ ان کو کتنی جیل کاٹنی ہے, وہ بڑے بڑے مدت تک جیلوں میں پڑے رہتے ہیں.
صحیح.
تو دوسری بات یہ ہے کہ یہ اگر معافی کے سسٹم شروع جب سے ہوا ہے تو پھر اسٹیٹ کی ریسپانسبلٹی ختم ہوگی, آپ نے پرائیویٹائز کر دیا مردر کو.
صحیح.
یعنی کہ آپ یہ سوچیں کہ اگر آپ چوری کریں تو معافی نہیں ہے,
جی.
مگر اگر آپ قتل کریں تو معافی ہے. مجھے آج تک یہ بات سمجھ نہیں آئی, اور ہماری سوسائٹیز اگر اس طرح یہ چلتی رہے کہ معافی کے اوپر ہم چلتے رہے تو پھر تو یہ کرائم بڑھے گا مرڈر کا, اور آپ دیکھیں گے کہ ہمارے یہاں مرڈر کا کرائم سب سے زیادہ ہے.
صحیح.
یعنی باقی جو ہیں کرائم اس سے زیادہ مرڈر کا کرائم ہے. اور آپ ایک اور چیز بھی نوٹ فرمائیے,
جی جی.
کہ پہلے کبھی یہ نہیں ہوتا تھا کہ اپوزٹ وکیل, یعنی کہ جو پروسیکیوٹر ہوتا تھا وکیل یا کمپلیننٹ کا وکیل ہوتا تھا, وہاں پہ جو پارٹیز آ کے ان کو دھمکیاں دیں کہ آپ بیچ میں ہیں ورنہ کمپرومائز کرائیں.
صحیح.
میرے ساتھ خود یہ کئی کیسز ہو چکا ہے کہ
جی جی.
آ کے دھمکی دیتے ہیں.
صحیح.
جو وکیل بیچ میں نہ پڑے, کمپرومائز ہونے دیں, آپ کیوں بیچ میں پڑتے ہیں؟ تو یہ تو پورا سسٹم خراب کر دیا ہے, کرمنل جسٹس سسٹم خراب ہو چکا ہے.
اب اس کے سلیوشن کیا ہوگا, کیا آپ تجویز کریں گی پارلیمنٹ کو بھی اور باقی جو ہمارے فورمز ہیں اسپیشلی لائرز کے, جو ایک بڑی تحریک کی صورت میں بھی سامنے آتے ہیں, کیا ریکمینڈ کریں گی, کیا کیسے اس کا اصلاح کیسے ہو سکتی ہے؟
دیکھیں اصلاح کے لیے کوئی میں نے ری انوینٹ نہیں کرنا, بھی بہت ساری اصلاح کے ریکمینڈیشن بار ایسوسیشن پاکستان بار کاؤنسل دے چکی ہے گورنمنٹ کو, اور اس کے اوپر ان کو اصلاح صرف قانون پہ نہیں مگر ایک ٹریننگ, ایک کیپیسٹی بلڈنگ پہ بھی کرنی ہے. مثلاً ایف آئی آر سے لے کے پروسیکیوشن تک, یہاں تک جو سفارشات ہیں وہ گورنمنٹ کے پاس پڑی ہیں. پہلے ہم سمجھتے ہیں کہ اگر عورت کی کمپرومائز کو ختم کیا جائے تو آہستہ آہستہ باقی بھی ختم ہو جائیں گی. دوسری بات یہ ہے کہ آپ کو انڈیپینڈنٹ پروسیکیوٹر سروس چاہیے, انویسٹیگیشن آفیسر جو ہے وہ انڈیپینڈنٹ پروسیکیوٹر کو اکاؤنٹبل ہو.
صحیح.
اور پھر یہ بھی کہ ہر ایف آئی آر درج بھی ہونی چاہیے, مگر ضروری نہیں ہے کہ ہر ایف آئی آر کی انویسٹیگیشن ہو, یہ پروسیکیوٹر کو فیصلہ کرنا چاہیے.
صحیح. یہ کچھ ریکمینڈیشنز ہیں آپ کی. میں آخری سوال اس ریفرنس میں کرنا چاہوں گا کہ انفارچونیٹلی دیکھا یہ گیا ہے بہت زیادہ تر کیسز میں, بعض کیسز میں ڈیبیٹ ہوتی بھی ہے اور اس ڈیبیٹ کے نتیجے میں جو رپورٹنگ ہوتی ہے تو وہ میسج تک پیغام بھی پہنچتا ہے عام آدمی تک کہ کس طرح کی قانون سازی ہو رہی ہے. सो क्लैरिटी पब्लिक के लेवल पे इस बारे में नहीं है. मैं एक छोटा सा कंपोनेंट हूँ, एक अदना सा वर्कर हूँ जर्नलिज्म के अंदर. मेरे नज़दीक भी इसमें कुछ अभाम है. बहुत सारे लोग ये समझते हैं कि ये लेजिस्लेशन मंजूर हुई लेकिन किसी लेवल पे वो स्टक है, उसके ऊपर कुछ पॉलिटिकल डिबेट्स भी हैं, कुछ रिलीजियस पॉलिटिकल पार्टीज़ उनके दबाव भी हैं. तो कितनी क्लैरिटी की ज़रूरत है कि पब्लिक के अंदर एक क्लैरिटी भी हो कवानीन से मुतालिक.
देखिए बिल्कुल क्लैरिटी भी होनी चाहिए और दूसरा क्लैरिटी के साथ साथ एक पैगामात भी होते हैं.
सही.
मसलन जहां भी हम गए और आज भी हमने ये बात कही सुप्रीम कोर्ट बार के प्लेटफॉर्म से कि हम जहां भी गए वहां पे हमने देखा कि औरतें एक तरफ थी जो कि बकायदा तौर पे ये कह रही थी कि लड़की के साथ ज्यादती हुई और जो मर्द हजरात हैं वो दूसरी तरफ होते हैं जो जस्टिफिकेशन पेश करते हैं या मोड़ तोड़ के बात करते हैं या लड़की को ही ब्लेम करते हैं. तो ये एक पैगाम जाना चाहिए कि एक खातून की मोरालिटी जो है वो उसके अपने लिए है.
सही.
और किसी को ये हक नहीं देता कि आप औरतों को मोरालिटी जो है वो अपने हाथ में लें और उनको मारना शुरू करें.
बिल्कुल.
और अगर इस तरह मर्दों को मारना शुरू कर दिया औरतों ने तो मेरा ख्याल है सीधा सीधा ही कोई मर्द बचेगा.
बहुत शुक्रिया आसमा जहांगीर साहब, आपने हमारे लिए वक्त निकाला, आपने वॉइस ऑफ अमेरिका के प्रोग्राम में शिरकत की, आपका बेहद शुक्रिया.
थैंक यू.
जी साहब, आसमा जहांगीर साहबा का इंटरव्यू आप सुन रहे थे. हमारे साथ हैं रक्षंदार नाज साहबा, ह्यूमन राइट एक्टिविस्ट हैं और लीगल एड अवेयर सर्विसेज की भी चीफ एग्जीक्यूटिव हैं. और हमें मैमूना नूर साहबा ने भी ज्वाइन किया है, फाउंडर एग्जीक्यूटिव डायरेक्टर अवार्ड, एक गैर सरकारी तंजीम जो खवातीन के हकूक पे काम करती है. रक्षंदा साहबा बहुत शुक्रिया आपका, आपने आसमा साहबा की भी गुफ्तगू सुनी है. आप अपना हमें तजिया दीजिएगा जब हम बात करें ऑनर किलिंग पे, मुख्तलिफ इशूज़ पे हम आपको लेते हैं अपने प्रोग्रामों में. तो ये कज़िया अभी तक हल तलब है कि इस तरह के मुकदमात के अंदर मुदई कौन बनेगा, रियासत बनेगी या मकतूला के वरसा, उसके वालदैन, क्योंकि किसी न किसी सतह पे जाके उनको माफ़ करने का जो हक दिया जाता है उसका फ़ायदा उठाते हैं मुजरिम या जराइम पेशा लोग. आप क्या कहेंगे ख़ासतौर पे कंदील बलोच कत्ल केस में जब हम बात करें उनसे?
देखिए ये कंदील बलोच का जो केस है इस वक्त पाकिस्तान में ये पहला केस नहीं है. ठीक है, इस केस की थोड़ी नौयत मुख्तलिफ है जो पाकिस्तान में इससे पहले होते हैं, लेकिन आप हर सतह पे आप देखें कि इस मुल्क के ऊपर बड़े बड़े पॉलिटिशियंस की बेटियों के किस्से या केसेस इस तरह आए. हमारे अपने सूबे में आपने महवेश के कत्ल को भी उस वक्त जो है वो
कवर किया था,
उसकी जो रिपोर्टिंग वगैरह है. इशू ये नहीं है मेरे नजदीक, यहाँ पे दो इशू हैं. पाकिस्तान में हर दफा जब ये इशू होते हैं तो एक डिबेट उठ जाती है और डिबेट होती है और खासतौर मीडिया में हमारे अपने सर्कल्स में, लेकिन उसका एंड रिजल्ट जो है ना वो कुछ होता नहीं. वो इसलिए नहीं होता कि रियासती सतह पे क्योंकि एक पॉलिटिकल विल नहीं है जो कि हमारे कानून के अंदर, चाहे वो औरतें हैं चाहे इस मुल्क के गैर मुस्लिम शहरी है या किसी अपने ही मजहब के अंदर कोई छोटा फिरका है, मिसाल के तौर पे जैसे शियाज हैं या अहमदीज हैं, उनके लिए एक जो इनटॉलरेंस आप कह सकते हैं ना, जो अंसर मौजूद है, और दूसरी तरफ कानून के अंदर जो गैप्स हैं जो कि उनको सपोर्ट नहीं करते, उनको प्रोटेक्ट नहीं करते. तो ये मेरे नजदीक ये मसला है. और
तो कानून या पार्लियामेंट जाहिर है उसका तो काम है तहफ्फुज अपने लोगों का, अपने लोगों का तहफ्फुज, उसी पार्लियामेंट का मकसद है. इस तरह की कानून साजी का तकाजा वहाँ पे होता है, क्या वजह है वहाँ पे मुसलसल नाकामी क्यों है?
कानून साजी है और ना इम्प्लीमेंटिंग एजेंसीज जो है ना, कानून इम्प्लीमेंट करने वाले जो इदारे हैं उनके अंदर बैठे हुए लोग इस चीज को अगर अप्रिशिएट कर रहे हैं. पूरे मुल्क में ये बात नहीं हुई कि पिछले 5 सालों से ऑनर क्राइम जो है वो बड़े हैं, वो ये जज करने लग पड़ते हैं आया कंदील जो है उसको कत्ल हो जाना चाहिए था या नहीं होना चाहिए था, उसके अखलाक कैसे हैं, उसका काम कैसा था. ये वो सारी चीजें जो हम खासतौर पे औरतों से मुतालिक चीजें और उनकी अखलाकियात को जो वजह बनाते हैं, एक वो माइंड सेट भी है. लेकिन मेरे नजदीक مائنڈ سیٹ بہت ساری جگہوں پہ ہوتے ہیں, لیکن دو چیزیں ریاستی سطح کے اوپر جو ہے وہ آپ کہہ لیں زیرو ٹالرنس,
ٹھیک ہے, اور اس جب تک نہیں ہوگی تب تک اس کا مسئلے کا حل نہیں ہوگا. بہت شکریہ رکشن دار صاحبہ, آپ نے ہمیں جوائن کیا ہمارے پروگرام میں, آپ نے شرکت کی, اپنا نقطہ نظر دیا, آپ کا بے حد شکریہ. میمون نور صاحبہ, ہم نے آپ کو اگرچہ ایچ آئی وی ایڈز اس کے کیسز میں جو اضافہ ہوا ہے اس پہ آپ کے کمنٹس لینے ہیں, لیکن آپ خواتین کے حقوق کے لیے ایکٹیوسٹ ہیں, میں آپ سے جاننا چاہوں گا ذرا سوشل اینگل ہمیں بتائیے گا. ہم نے تھوڑی اس کے جو قانونی یا لیگل اسپیکٹ ہیں اس پہ ہم نے بات کی ہے, قندیل بلوچ قتل کیس, آنر کلنگ, اور پھر اس ریفرنس میں جو پروسیکیوشن ہے, مقدمے کی سماعت یا مقدمے کو آگے لے کے چلنا ہوتا ہے, اس میں جو پیچیدگیاں ہیں اس پہ آپ اپنی رائے دیجیے گا, کیا سوشل پریشرز ہیں؟ جی ہم جی میمونہ صاحبہ, جی میمونہ, آپ کو میری آواز آ رہی ہے؟ ڈسٹارشن ہے لائن میں کافی. میمونہ آپ میری آواز سن سکتی ہیں؟ جی لائن میں کافی خرابی ہے جس کے باعث ابھی میمونہ سے ہماری بات نہیں ہو پا رہی, اگر ہم یہ لائن ڈراپ کریں اور دوبارہ ڈائل کریں, ایسا تو نہیں ہے کہ کسی اور گیسٹ کی لائن وہ ہولڈ پہ ہوں. جی میمونہ نور, فاؤنڈر ایگزیکٹو ڈائریکٹر آف ایوارڈ, یہ غیر سرکاری تنظیم ہے, ان کے ساتھ ہمارا رابطہ منقطع ہو گیا ہے, ہم دوبارہ ان کے ساتھ رابطہ بحال کرنے کی کوشش کریں جیسے وہ ہمارے ساتھ ہوں گی, تو دونوں ایشوز پہ ہم ان کے جائزہ لیں گے یا ان کے کمنٹس لیں گے, خاص طور پہ قندیل بلوچ جس پہ ہم بات کرتے چلے آ رہے ہیں, اور پھر ہمارا اگلا آخری سیگمنٹ جس پہ ہم تیزی سے بات کریں گے پاکستان کے اندر ایچ آئی وی ایڈز, اس سے متاثرہ افراد کی تعداد میں بڑا اضافہ دیکھنے میں آیا ہے, 2005 کا موازنہ اگر 2015 میں کریں تو بہت زیادہ تعداد ہے جو متاثرہ مریضوں کی ہمیں اس میں نظر آ رہی ہے, اور اس کے لیے کیا کیا جا رہا ہے, غیر سرکاری تنظیمیں کیا کر رہی ہیں, ریاستی اداروں کی اس میں کیا ذمہ داریاں ہیں, کتنا تشویشناک ہے خاص طور پہ ایسے حالات میں جب 2030 تک ایک ٹارگٹ ہو, ہدف ہو کہ اس وائرس کا خاتمہ کرنا مقصود ہے. تو 2015 میں بتایا جا رہا ہے کہ 1480 اموات جو ہیں وہ ریکارڈ ہوئی ہیں خاص طور پہ سبب, جبکہ اس سے پہلے 2005 میں 350 تھی. اب آخری پانچ منٹ ہمارے پاس, میمونہ بہت شکریہ آپ کا, پہلے قندیل بلوچ پہ ایک منٹ آپ کے ذرا سوشل اسپیکٹ اس کا, وہ سارے کیس کا, اور ابھی جو مقدمے کے پیروی کی صورت میں جو ڈیبیٹ ہو رہی ہے اس بارے میں آپ کہیے گا.
قندیل بلوچ کے حوالے سے میں یہ کہوں گی کہ جہاں پہ یہ سو کالڈ آنر کلنگ ہے تو یہ آنر کلنگ اول تو ہم سمجھتے ہی نہیں ہیں, بیکاز یہ تو قتل ہے اور قتل قتل ہی ہوتا ہے, اور غیرت جو ہے تو وہ صرف جو ہے آ کے جو ہے ہمارے یہاں خصوصاً پاکستان میں, پاکستانی معاشرے میں جو ہے تو وہ غیرت اور اس طرح کی چیزیں جو ہیں تو صرف عورتوں کے ساتھ منسلک کی جاتی ہے, اور کمزور لوگوں کو جو ہے مارا جاتا ہے. تو سب سے پہلے تو ہم اس کی سخت قسم کی مذمت کرتے ہیں, اور پھر دوسرا ہمارا بھی بحیثیت ایک معاشرے کے اگر آپ دیکھیں یا جو ہمارے جو سیاستدان ہیں, جو پارلیمنٹیرینس ہیں اسپیشلی جو بیٹھے ہوئے ہیں ہماری اسمبلیوں میں, تو وہ بھی اس چیز کو جو ہے کنڈیم نہیں کرتے یا اس کی مذمت نہیں کرتے. آپ کو اچھی طرح یاد ہوگا جو بلوچستان کا واقعہ تھا, کس طرح جو ہے بلوچ جو ہمارے ایک پارلیمنٹیرین تھے وہ کہہ رہے تھے کہ جی یہ تو ہمارا کلچر ہے اور ہمارے وہ ہے. اگر آپ ایسی چیزوں کو اپنے کلچر کا حصہ بنائیں گے تو ظاہر سی بات ہے کہ
ظاہر وہ ڈسکریج نہیں ہوگا. ہمیں میمونہ بہت کوئکلی جانا ہے آخری سیگمنٹ پہ, آپ کے ہم لینا چاہیں گے کمنٹس.
جی جی
آخری سیگمنٹ میں کمنٹس لینے چاہیں گے, ہمارے پاس 2.5 سے 3 منٹ باقی رہ گئے ہیں. انفارچونیٹلی سامعین, آپ یہ پروگرام وائس آف امریکہ سے سن رہے ہیں, اور اس پروگرام کے آخری حصے میں ہم بات کرنا چاہیں گے پاکستان کے اندر ایڈز کے مریضوں کی تعداد میں اضافہ دیکھنے میں آ رہا ہے, اور ایسے وقت میں جب یہ کہا جا رہا ہے کہ اس کو اس کے خاتمے کے اہداف رکھے گئے تھے, اب 17.6% سالانہ شرح سے اس میں پاکستان اضافہ ہوا ہے گزشتہ 10 برسوں میں پاکستان کے اندر. میمونہ اور ان کی تنظیم ایوارڈ اس پہ خاص طور پہ کام کریں گے. میمونہ, کیا سبب ہے آپ کے خیال میں ایچ آئی وی ایڈز کا مرض کا اضافہ کیوں ہوا ہے, اور کیسے ٹارگیٹ کو میٹ کیا جائے گا؟ 2 منٹ ہیں آپ کے پاس.
ایک تو یہ ہے کہ ہمارے ہاں ایک تو ہماری حکومت کی آپ غفلت سمجھ لیں کہ جس طریقے سے کام ہونا چاہیے ہمارے ہاں ایچ آئی وی ایڈس کے اوپر, تو اس طریقے سے ہو نہیں رہا کام. اور جو تھوڑا بہت کام پہلے ہو رہا تھا جو ہم کہہ سکتے ہیں قومی سطح پہ, تو جو نیشنل لیول پہ ہو رہا تھا مطلب وہ بھی اب 18th امینڈمنٹ کے بعد, کیونکہ ہیلتھ جو ہے وہ ڈیوالوڈ ہے اور وہ جو ہے پروونشل سطح پہ آ گئے ہیں, تو یہ لوگ ایچ آئی وی کو ابھی تک صرف ایک صحت کے مسئلے کے طور پہ دیکھتے ہیں, جبکہ ایچ آئی وی ایڈ جو ہے وہ صرف صحت کا مسئلہ نہیں ہے, یہ سوشو اکنامک اور ڈیولپمنٹ کا یعنی ایشو ہے. آپ اس کو صرف صحت کے اس سے جو ہے نا تناظر سے نہیں دیکھ سکتے. تو یہ ہمارے سب سے بڑی جو ہے آپ کہہ سکتے ہیں کہ ویکنیسز ہیں یا شارٹ کمنگز ہیں, جس کی وجہ سے جو ہے یہ جو ہے ظاہر سی بات ہے کہ بڑھتا ہی جائے گا مرض, کیونکہ یہ جو ہے
کوئی سولوشن حل حل کیا ہوگا,
یہ بھی ڈر ہے کیونکہ یہ جو ہے وبا کی شکل نہ اختیار کرے. دوسرا یہ کہ جو ادارے ہیں جیسے ہمارا ادارہ ہے پچھلے پاکستان میں اگر آپ دیکھیں تو اوارڈ جو ہے اٹس ون آف دا پائن
40 سیکنڈ ہے ہمارے پاس جی جی,
جو کہ ایچ آئی وی ایڈز اور سیکشوئل ہیلتھ پہ کام کر رہی ہے. تو اس طرح کے آرگنائزیشنز کو اپنی پلاننگ میں اپنے اس میں شامل کرنا اور یہ چیزیں بھی جو ہے ہمارے ہاں اب اس کا بڑا کمی ہے, فقدان ہے,
یعنی ان چیزوں کو شامل کرنا ہوگا, اویئرنیس آنی چاہیے.
مائگرنٹ جو ہمارا لیبر ہے جو باہر جاتا ہے تو پریونشن کے اوپر کام بالکل نہیں ہو رہا, اویئرنیس نہیں,
پریونشن اور سکریننگ یہ ساری چیزیں بہت اہم ہیں. بہت شکریہ آپ کا, بہت شکریہ آپ کا. مجھے وقت کی کمی کے باعث پروگرام کو یہاں پہ ختم کرنا, یعنی آپ پریونشن اور سکریننگ کی بات کر رہی ہیں کہ وہاں پہ بھی ہونی چاہیے. بے حد شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. اور سامعین ہم یہاں پہ اپنا پروگرام ختم کریں گے. پروڈیوسر اسفر امام, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.